नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले आन्तरिक बैठकहरूलाई तीव्रता दिएको छ, आन्तरिक गतिविधिलाई तीव्रता दिएको छ। विशेष गरी सरकारमा लामो समय बसेको माओवादी केन्द्र अब जनस्तरमा जानका लागि विभिन्न बैठकहरूमा नेताहरूले जोड़ पनि दिएका छन्। हालै मात्र बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा पनि संगठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ। आज हामी सरकारबाट बाहिरिसकेपछि नेकपा माओवादी केन्द्रको आन्तरिक राजनीति र एउटा प्रतिपक्षी दलको हिसाबमा सरकारलाई प्रतिपक्षी दलले कसरी हेरेको छ यी लगायतका सन्दर्भमा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलसँग आज हामी कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। देवेन्द्र पौडेलजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद छ यहाँलाई पनि। यहाँहरू सबैलाई म हार्दिक नमस्कार पनि व्यक्त गर्न चाहन्छु र एवं आदरणीय श्रोताहरूलाई पनि शुभ बिहानीको यो सन्दर्भमा हार्दिक नमस्कार व्यक्त गर्छु।
हजुर, अब सरकारबाट बाहिरिएसँगै यहाँहरूले आन्तरिक गतिविधिलाई तीव्रता दिनुभएको छ। विभिन्न बैठकहरू, विभिन्न छलफलहरू यहाँको आन्तरिक राजनीतिमा चलिरहेका छन्। पार्टीको राजनीतिमा पछिल्ला जुन खालका माओवादी केन्द्रमा जुन खालको बहस बैठकहरू भए त्यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अब यो हाम्रो निम्ति एउटा चुनौतीपूर्ण अवसर को रूपमा हामीले यसलाई लिएका छौं। धेरै वर्ष हामी करिब करिब पछिल्लो 64 पछि शान्ति प्रक्रिया आएको बेलापछि नै हामी सरकारमा रह्यौं। सरकारमा रहँदाखेरि अलिक बढी चाहिँ सरकारको नै बढी पार्टीले ध्यान दिनुपर्ने र सरकारमा केन्द्रित हुनुपर्ने स्थिति रह्यो। अब अहिले प्रकारान्तरले हामीले सरकारबाट बाहिरिसकेपछि त्यो अवसर प्राप्त गरेको हुँदाखेरि सबैतिरका पार्टी संरचनाहरूलाई पुनर्गठित गर्ने, पार्टीलाई चाहिँ महाधिवेशनमा लैजाने, पार्टीलाई चाहिँ जनताको बीचमा फर्काउने, नेताहरू कार्यकर्तामा जाने, सिङ्गो पार्टी पंक्ति जनतामा जाने गरी अब फर्केर आउनुपर्छ भन्ने कुरा गम्भीर छलफलको रूपमा यहाँ उठेको छ। यसै प्रसङ्गलाई लिएर हाम्रा 10 प्रदेश छन्, 7 भौगोलिक प्रदेश र 3 गैर भौगोलिक प्रदेश छन्। ती सबै प्रदेशहरूको पनि बैठक राखेर सुझावहरू लिएर अनि फुल केन्द्रीय समितिको बैठक बसेर अगाडि बढ्ने गरी हामीले कार्यसूची तय गरेका छौँ।
अब लामो समयसम्म माओवादी केन्द्र सरकारमा गयो, त्यो सरकारमा सहभागिता होस् अथवा सरकारको नेतृत्व नै गरेर होस्, अब यो यसलाई चाहिँ जुन सरकारको नेतृत्व र सरकारमा रहिरहँदाको समीक्षा अब अहिले सरकार बाहिर बसेर गरिरहँदा पछिल्ला बैठकहरूमा त्यो त्यसको समीक्षा चाहिँ कस्तो भयो?
समीक्षा उठेको छ र अधिकांश त साथीहरू अहिले तुलनात्मक रूपमा खुसी भएको हामीले महसुस गरेका छौँ। यस अर्थमा खुसी कि अब पार्टी फर्केर जनतामा आउने भयो, नेताहरू फर्केर कार्यकर्तालाई भेट्न, कार्यकर्ताको सुझाव लिन, कार्यकर्ताका समस्याहरू बुझ्न आउन थाल्नुभयो भनेर नै अलिकति साथीहरूमा आशा र विश्वास भरोसा पलाएको देखिन्छ। यो प्रसङ्गसँगै केही वैचारिक राजनीतिक छलफल बहसहरू पनि सुरुवात हुँदैछन्। पार्टीको पुनर्निर्माणको प्रश्न, नेतृत्व निर्माण सम्बन्धी प्रश्न, पुस्ता र उत्तराधिकारी निर्माण सम्बन्धी प्रश्नहरू, यसको साथसाथै हामीले जो समाजवाद भनेका छौँ संविधानमा, सुशासन समृद्धि सामाजिक न्याय हुँदै समाजवादमा जाने अबको बाटो के हो, हाम्रो पार्टीले के भूमिका निर्वाह गर्नुपर्छ भन्ने जस्ता विषयहरूमा हामी एकदमै गम्भीर समीक्षा छलफलमा छौँ। र सरकारमा हुँदा, खास गरी पछिल्लो सरकारमा हुँदा, सरकारले केही सकारात्मक कामहरू गरेको कुरा साथीहरूले उठाउनु भएको छ। खास गरी सुशासनको क्षेत्रमा आर्थिक प्रणालीलाई एउटा ट्र्याकमा ल्याउने विषयमा सरकार चाहिँ सापेक्ष क्षेत्रमा सक्रिय भएर काम कार्य सम्पादन अगाडि बढाउन खोजेको, तर त्यही प्रसङ्गले चाहिँ कतिपय बिचौलियाहरू, कतिपय चाहिँ पक्षहरूलाई चित्त नबुझेर आकस्मिक रूपमा चाहिँ गठबन्धन चेन्ज गरेको कुरा नै अलिकति पार्टीमा समीक्षाको रूपमा उठेको छ।
तर यसरी हेर्दा माओवादी केन्द्र चाहिँ जसरी हुन्छ सत्तामा पुग्ने, सत्ता केन्द्रित भयो जसका कारण चाहिँ जुन जनतामा हुनुपर्ने सम्बन्ध हो त्यो चाहिँ बीचमा चाहिँ टुट्यो भनेर यहाँहरूलाई विश्लेषण पनि गरिन्छ। अब अहिलेको सन्दर्भमा पनि माओवादी सत्ता बाहिर छ, कांग्रेस र एमालेको सत्ता गठबन्धन छ। अब यो गठबन्धनमा केही खलल पुग्ने बित्तिकै सरकारमा जान पाउला भनेर माओवादी बसिरहेको छ भनेर एक खालको टिप्पणी हुने गरेको छ।
अब यो टिप्पणी त होला, तर हामी चाहिँ आफै सरकार खोज्दै जानेमा त्यति रुचि प्रकट गरेका छैनौँ अहिले। अब कहीँ कतै कुनै रूपमा चाहिँ पार्लियामेन्टमा भएको हुँदाखेरि सरकारमा हामी जाँदै जाँदैनौँ भनेर विपक्षीमा मात्रै बस्छौँ भनेर घोषणा गरेको अवस्था त होइन। तर अब अहिले हामी अब दुईटा देशका ठुला पार्टीहरू मिलेर सरकार बनाएको अवस्थामा यो सरकार गिराउने, सरकार भत्काउने र अर्को समीकरण बनाउने चक्करमा हाम्रो गणित पनि पुग्दैन अहिले। त्यसो भएको हुँदाखेरि उहाँहरूको आफ्नै सन्तुष्टिपूर्ण सरकार चलाउने अवधिसम्म हामीले चाहिँ डिस्टर्ब नगरिकन पार्टीलाई जनतामा फर्काउने र जनतामा जाने र जनताको सुझावहरू लिएर अबको पार्टीको नीति योजना र कार्यक्रमहरूलाई अगाडि बढाउनेतिर नै बढी हाम्रो ध्यान केन्द्रित भएको छ। त्यसो भएर तत्काल सरकार गिराउने भत्काउने चक्करमा हाम्रो तर्फबाट कुनै पनि भूमिका रहँदैन।
अब यो बीचमा भएको पछिल्लो बैठकमा यहाँको पार्टीको उपमहासचिव जनार्दन शर्माले राख्नु भएको प्रस्तावलाई लिएर माओवादी केन्द्रमा एक खालको तरंग उत्पन्न भएको छ। अब यसलाई चाहिँ कतिपय विश्लेषकहरूले चाहिँ माओवादी केन्द्रमा गम्भीर समस्या छ, यसको अब कुनै पनि बेला विस्फोट हुन सक्छ, यसको भनेको यो पार्टी चाहिँ कुनै पनि बेला फुट्न सक्छ भनेर एउटा संकेत पनि एउटा विश्लेषण गर्न थालिएको छ। यसलाई चाहिँ उपमहासचिवको प्रस्तावको सम्बन्धमा चाहिँ कसरी बुझ्न सकिन्छ?
अब यो पार्टीको भित्रको अवस्थाभन्दा बाहिर अलिक बढी चाहिँ भवन्डर हाम्रो पार्टीको बारेमा टिप्पणीहरू र अब यो फुटिहाल्छ, यो खतम भइहाल्छ, टुक्रा टुक्रा हाल्छ, फेरि चाहिँ जनार्दनहरूले अर्को पार्टी बनाउँदैछन् वा अर्को पार्टीमा प्रवेश गर्दैछन् भन्ने निराधार वरियातका हल्ला भएको हामी पाउँछौँ। पार्टीभित्र त्यस्तो कुरा होइन, हाम्रो पार्टीको चाहिँ सबै साथीहरूले आफ्नो कुरा राख्ने गरी बैठक बस्यौँ र पदाधिकारीको बैठकमा मन खोलेर सबैले आफ्नो कुरा राख्नुभयो। त्यही प्रसङ्गमा कमरेड जनार्दनले पनि 20 मिनटकै टाइममा आफ्नो भनाइहरू राख्नुभएको हो। त्यसको साथसाथै उहाँले लिखित राख्नुभयो, अरू एक दुईजना साथीले पनि लिखित राख्नुभयो र सबैले आफ्नो कुरा पार्टीको बारेमा, सरकारको बारेमा, नेतृत्वको बारेमा, इभन प्रचण्डका कमी कमजोरी समस्याहरूको बारेमा पनि गम्भीरतापूर्वक कुरा राख्नुभएको हो। त्यसो भएर यो पार्टी फुट्छ फुटाउँदैछ कसैले भन्ने कुरा चाहिँ वरियात निराधार कुरा हो। बरु जनार्दनले नै आफै प्रश्न गर्नुभएको थियो, यो कसले चलाएको हल्ला हो, मैले पार्टी फुटाउँछु भनेर यो म कल्पना पनि गर्न सक्दिनँ र हाम्रो नेतृत्वलाई मैले अस्वीकार गरेर चाहिँ आफै हुन खोज्यो भन्ने कुरा पनि बिल्कुल भेटेको। साथीहरूले राख्नुभएको मतकै प्रसङ्गमा मैले पनि राखेको मत हो, भिन्न मत पनि होइन भनेर उहाँले आफै क्लियर गर्नुभएको छ। र सबै बैठकहरूमा हिजो पनि, हिजो र अस्ति पनि विशेष समन्वय सम्पर्क र विशेष प्रदेशको चाहिँ बैठक थियो, त्यो बैठकमा नि उहाँले राख्नुभयो। अस्ति मात्रै चाहिँ दुई दिन फेरि यो बागमती प्रदेशको चाहिँ बैठक थियो, त्यसमा पनि खुलेर राख्नुभयो। भोलि र पर्सि गण्डकी प्रदेशको छ, त्यहाँ पनि उहाँहरू जानुहुन्छ। यसले के देखाउँछ भनेदेखि बाहिर चढेको हल्लाभन्दा हाम्रो पार्टीभित्र फेरि एकपटक सीमा समस्या कमी कमजोरीका बावजुद पनि कमरेड प्रचण्डकै नेतृत्वमा पार्टी पुनर्निर्माण अगाडि जानुपर्छ भन्ने कुरा पार्टीभित्र चाहिँ आम एक प्रकारको सहमति रहेको छ।
तर अब माओवादी केन्द्र चाहिँ युद्धकालीन पद्धति र मनोविज्ञानबाट निर्देशित हुँदैछ, त्यो अनुसार पार्टी चल्दैछ। सँगै अब सामूहिक नेतृत्व प्रणाली स्थापित नहुँदा चाहिँ नेतृत्वमा चाहिँ मनोगत पक्ष हावी भएको छ, यसले पार्टी दीर्घकालसम्म अगाडि जान सक्दैन भनेर भनिएका विषयहरूलाई चाहिँ नकार्न सकिन्छ र?
अब यो छलफल उठेको छ, बाहिर टिप्पणी भए जस्तै प्रचण्डलाई पार्टीभित्रैबाट चुनौती दिए के अरे भन्नुभन्दा पनि स्वयं प्रचण्डको प्रस्तावमा मौखिक रूपमा राख्नुभएको छ उहाँले त्यो प्रस्ताव, र प्रस्ताव वरिपरि नै नेतृत्वको बारेमा उहाँले प्रष्ट रूपमा हिजो र अस्तिको मिटिङमा पनि राख्नुभयो। यदि मैले छोडेर पार्टी बन्छ भने म तयार छु भनेर राखेको कुरालाई म सार्वजनिक गर्न पनि चाहन्छु। तर अधिकांश चाहिँ के अधिकांश के अत्यधिक साथीहरूले अहिले त्यसो गरेर झन् पार्टी चल्दैन भन्ने कुरा उठाइरहनु भएको छ। त्यसो भएर यो नेतृत्व सम्बन्धी, उत्तराधिकारी सम्बन्धी, नेतृत्वको टिम निर्माण गर्ने सम्बन्धी विषयमा पनि हामीले गम्भीरतापूर्वक छलफल चलाएर यसलाई महाधिवेशनमा पुगेर निष्कर्षमा पुर्याउने भनेका छौँ। केही समय पहिले नै हामीले विधान अधिवेशन गरेका थियौँ, विधान अधिवेशनले हाम्रो पार्टीको पछिल्लो संगठनात्मक संरचनाबारे केही विषयहरू अगाडि बढाएको छ। यो लिडरसिपको चाहिँ पुस्तान्तरण, हस्तान्तरण आदि इत्यादि जे भने पनि कारकताको स्वामित्व लिने अथवा चाहिँ लोकतान्त्रिक प्रक्रियाद्वारा आन्तरिक लोकतन्त्रको प्रयोगद्वारा नै नेतृत्व स्थापित गर्ने कुरालाई हामीले विधानमा उल्लेख गरिसकेका छौँ। प्रक्रिया पुरा गरेर हामी त्यो प्रक्रियामा जान्छौँ। अहिले बहस उठेको छ, तर बहसलाई टुङ्ग्याउने भनेको यो सुझाव लिने छलफलको प्रसङ्गमा होइन कि महाधिवेशनको प्रसङ्गसम्म गएर हामीले यसलाई एउटा निष्कर्षमा पुर्याउँछौँ।
त्यसो भए अब अध्यक्ष प्रचण्ड चाहिँ नेतृत्वका सन्दर्भमा जुन खालका विषयहरू पार्टीमा उठे र त्यसलाई चाहिँ सम्बोधन गर्न तयार हुनुहुन्छ, उहाँ अध्यक्ष आफू बसिरहनु पर्छ भन्ने मान्यतामा अडेको
होइन? यो छलफल चाहिँ हाम्रो पहिले पनि उठेको, अहिले 81 अलि बढी प्रचार भयो। यो छलफल चाहिँ जति बेला हामी जनयुद्धबाट शान्ति प्रक्रियामा आउने बैठक भन्छौँ, चुनमाङ बैठक थियो, त्यति बेला पनि नेतृत्वको चाहिँ चेन कसरी निर्माण गर्न सकिन्छ भन्ने कुरा उठेको थियो र 21 शताब्दीमा जनवादको विकास, यद्यपि यस्ता कुराहरू आम जनसमुदायलाई अहिले अब कति आवश्यक छन् भन्ने कुरा पनि लाग्न सक्छ, र पनि यहाँले पार्टीको कुरो सोधेको हुँदाखेरि भन्न खोजेको, त्यति बेलैदेखि नै संसारभरिका कम्युनिस्ट आन्दोलनहरूमा पहिलो पुस्ताको मेन लिडरसिपको चाहिँ यो बाटो रूपमा मृत्यु भएपछि वा कहिन नसक्ने भएपछि वा कुनै प्रकरणले लिडरसिपबाट भूमिका निर्वाह गर्ने ठाउँमा नपुगेको अवस्थामा पार्टी नै कोल्याप्स भएका धेरै उदाहरण भएको हुँदाखेरि पार्टी एउटा चेनमा एउटा सिस्टममा पार्टीको लिडरसिपको चाहिँ एउटा ग्रुप तयार भएर सामूहिकताको केन्द्रीकृत अभिव्यक्तिको रूपमा अगाडि बढ्नुपर्छ भन्ने बहस त पहिलेदेखि नै हामीले उठाउँदै आएछौँ र अहिले पनि त्यो कायम नै छ। तर अब अहिले चाहिँ प्रचण्डले छोडेर हुन्छ कि हुन्न भन्ने कुरा जो यो बहसकै प्रसङ्गमा बाहिर सार्वजनिक छलफल चलेको छ त्यसमा हाम्रो भनाइ के हो भने अहिले यो बहससँगै अहिले फेरि प्रचण्डकै नेतृत्वमा अरूलाई अगाडि बढाएर भन्दा पनि प्रचण्डकै नेतृत्वमा यो विषयलाई महाधिवेशनसम्म हामी लैयाउँ, त्यसपछि चाहिँ कार्यकर्ताको के भावना हुन्छ, कार्यकर्ताले के भन्छन्, प्रतिनिधिहरूले के भन्छन्, त्यसपछि टुङ्ग्याउने कुरा हो भनेर त्यसलाई हामीले त्यहाँसम्म पुर्याउँदैछौँ।
अब अर्कोतर्फ पार्टी जनस्तरसम्म जानु पर्यो भन्ने विषय पनि बैठकमा अब बारम्बार उठेकै छ, पछिल्ला बैठकहरूमा पनि त्यो कुरा उठेको आइरहेको छ, जनपरिचालन गर्ने जनस्तरमा जाने सन्दर्भमा। अब यहाँहरू चाहिँ त्यो जनपरिचालन जनस्तरमा कसरी जानुहुन्छ?
अब एक चरण हामी केन्द्रीय सदस्यहरूको सबै प्रदेशमा सुझाव लिएर कार्यक्रम बनाउँछौँ, जो जनता कहाँ पुग्ने, कसरी पुग्छौँ, रूपमा पुग्छौँ त कार्यक्रम बनाएपछि थाहा होला। विभिन्न प्रकारका मास परिचालन संगठन कमिटीलाई पनि सँगै लिएर जाने गरी हामी सायद गर्छौँ, तर अब हामी यो भदौभरिमा सबैतिरको सुझाव लिएर केन्द्रीय समितिको पूर्ण बैठक बसेर निर्णय गरेर हामी जनतामा फर्किन्छौँ। जनतामा जाँदै नगएको त होइन, योभन्दा पहिला पनि हामीले 4 महिना अभियान चलाएका थियौँ, त्यसपछि अर्को अभियान चलाउने भनेर निर्णय गरेका थियौँ। यो सरकारकै मोर्चा र विविध कारणले त्यो चाहिँ स्थगित भयो र हामी जनतामा फर्किँदाखेरि पार्टीलाई पुनर्जीवित गर्न सकिन्छ र त्यसको साथसाथै हामी मात्रै होइन, अब संविधानमा उल्लेख गरेको सुशासन समृद्धि सामाजिक न्याय हुँदै समाजवादमा पुग्ने बाटोमा आबद्ध हुने शक्ति दल वा व्यक्तिहरूलाई पनि संयुक्त मोर्चा कार्यकर्ता हुँदै सम्भव रह्यो भने पार्टी एकताको प्रसङ्गमा पनि जोडेर लिएर जाने गरी हामीले चाहिँ पार्टीको आन्तरिक सुधारलाई पनि व्यवस्थित गर्दै लैजाने र अरू कतिपय पक्षहरूसँग पनि एकीकरणको कुरा लैजाने र फेरि एकपटक इतिहासको यो अध्यायमा उठेर वामपन्थीहरूको कहीँ न कहीँ एकता हुनुपर्छ भन्ने विषयलाई पनि हामीले चाहिँ उठाएर नयाँ ढङ्गले लिएर जाने भनेर अगाडि बढ्ने सोचेका छौँ। यही तरिकाले हामी सम्भवतः केन्द्रीय समिति बैठकपछि अगाडि बढ्छौँ।
अब लामो समय सत्ताको नेतृत्व गरेको पार्टी अहिले एकाएक प्रतिपक्षमा बसेको छ र प्रतिपक्षमा बसेको हिसाबमा अब यहाँहरू प्रतिपक्षीका रूपमा अब जनस्तरसम्म पुग्दै हुनुहुन्छ। अब सत्ता पक्षमा हुँदा अब 4 महिने अभियान पनि यहाँहरूले चलाउनु भएको थियो, तर अहिले परिस्थिति फरक छ। अब सत्तामा हुँदा चाहिँ अब फरक यसै पनि भइहाल्यो, प्रतिपक्षमा हुँदा जनतासम्म जाँदा अब त्यो सरकारको आलोचना गर्न पाइयो एउटा छँदैछ। अब यसबीचमा अब के भन्दै जनतामा जानुहुन्छ यहाँहरू, अब कसरी जानुहुन्छ यो अवधिमा खासै जनअपेक्षाहरू पूरा भएको छैन?
होइन, यस्तो अब केही पनि पूरा भएको छैन भन्ने कुरा त हामी मान्न सकिँदैन। अब खालि नेगेटिभ मात्रै कुरा गरेर हामी कहीँ पनि पुगिँदैन। केही प्रगतिहरू भएका छन्, अधिकार पार्टीका प्रगतिहरू, राजनीतिक परिवर्तनका प्रगतिहरू, केही चाहिँ खास गरी सुधारका क्षेत्रहरूमा पनि केही कामहरू भएका छन्। अब जति गर्नुपर्थ्यो जति हुनुपर्थ्यो त्यति नभए पनि केही भएका कुराहरूलाई सकारात्मक रूपमा सम्प्रेषण गर्दै हुनुपर्ने कुराहरू के हुन् र कसरी गर्ने भन्ने बारेमा सुझाव लिनको निम्ति हामी जनता कहाँ जान्छौँ।
अब सँगै अब अहिले सरकारले जुन खालको यहाँहरूको नेतृत्वमा प्रचण्डको नेतृत्वमा सरकार थियो त्यो बेला जुन खालको आर्थिक अवस्था देशको आर्थिक अवस्था माथि जान सकिरहेको थिएन, सियर परिसूचकहरू पनि जुन रूपमा अगाडि जान सकेको थिएन, सकारात्मक दिशामा अघि बढ़न सकेको थिएन। अहिले केपी ओली एमाले अध्यक्ष केपी ओली नेतृत्व कांग्रेस सहितको सरकार बनेपछि आर्थिक परिसूचकहरू पनि लयमा फर्किएको र अन्य भनौं न कामहरू अगाडि बढ़ेको सरकारले दावी गरिरहेको छ। यहाँहरूले चाहिँ प्रतिपक्षीको हिसाबमा अहिलेको सरकारलाई कसरी हेरिरहनु भएको छ कि अब अहिले जुन खालका सूचकहरू देखिएका छन् यी सकारात्मक छन्?
अब यो चाहिँ खालि आत्मरती प्रशंसा उहाँहरूले गर्न पर्ने बेला भएकै छैन, किनभने उहाँले नीति कार्यक्रम बजेट केही पनि पेश गरेको हामीले जानकारी प्राप्त गरेका छैनौँ। पहिलेकै सरकारले पेश गरेको नीति कार्यक्रम, पहिलेकै सरकारले पेश गरेको बजेट, त्यही वरिपरि राज्य छ अहिले, बैङ्कको चाहिँ सञ्चिति ब्यालेन्सदेखि लिएर विदेशी मुद्रा सञ्चितदेखि लिएर करको चाहिँ प्रक्रिया बढोत्तरीदेखि लिएर गत सालको तुलनामा पहिलेदेखि नै सूचकाङ्कहरू माथि बढ्दै गएको कुरा प्रष्टै छ। अब अलिअलि सेयर मार्केटको कुरा अपडाउन हुने गर्छ, त्यसैलाई उहाँले भयङ्कर चाहिँ प्रचार गर्नुभएको छ, त्यो पनि एउटा चाहिँ पक्ष त हो, तर त्यो चाहिँ विकास समृद्धि सुशासनको हिसाबले भएन, ठुलो कुरा केही पनि होइन। तर फेरि पनि यो आर्थिक अवस्था सुधार गर्ने कुरा कुनै प्रतिस्पर्धा गर्ने कुरा नभएर, कसले गर्यो भनेर जस लिने कुरा नभएर, सबै देशका प्रमुख दलहरूले देशको आर्थिक अवस्थालाई सुधार गर्नको निम्ति अगाडि बढ्नुपर्ने स्थिति छ। अहिलेको सरकारले भयानक चाहिँ कायापलट गर्यो भन्ने कुनै उदाहरण, कुनै त्यस्तो कार्यक्रम, कुनै त्यस्तो योजना पेश गरेको त हामीलाई जानकारी छैन। तर फेरि पनि उहाँहरूले गरेको आत्मरतिलाई शुभकामना दिन चाहन्छु मैले।
अब 18 वर्षदेखि थाँतिरहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अहिले टुङ्गोमा पुगेको छ, यसलाई चाहिँ अब यहाँहरूसँग प्रत्यक्ष जोडिएको विषय पनि हो, यो त महत्वपूर्ण काम सरकारले गरेको छ नि?
यो चाहिँ महत्वपूर्ण काम हो, यो यस अर्थमा महत्वपूर्ण हो कि यो सरकारले यसलाई टुङ्ग्याउन भूमिका खेल्यो, यसप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ। र यसको साथसाथै माननीय प्रधानमन्त्री केपी ओलीले यसलाई नरोकिकन अगाडि बढाउने जुन पहल गर्नुभयो खुसी पनि व्यक्त गर्न चाहन्छौँ र उहाँप्रति फेरि पनि म आभार व्यक्त गर्न चाहन्छु। तर यो प्रचण्ड प्रधानमन्त्री हुँदैखेरि बनाएको कार्यदल थियो, कार्यदलले रिपोर्ट पेश गर्यो, त्यो रिपोर्ट पेश गर्ने प्रसङ्गमा प्रधानमन्त्री फेरिएको अवस्था थियो र अहिलेका बालबाला प्रधानमन्त्री माननीय केपी ओलीज्यूले वास्तवमा त्यसलाई नरोकिकन अगाडि बढाउनु भयो। त्यसमा शेरबहादुर देउवा र प्रचण्डको पनि त्यहाँ र रासोपाको समेत पनि र अरू दलहरूको समेत पनि त्यसमा चाहिँ समर्थन भएको हुँदाखेरि सहमतिमा नै यो अगाडि बढ्नु देशको निम्ति एउटा महत्वपूर्ण कोशी ढुङ्गाको रूपमा हामीले बुझेका छौँ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलसँग कुराकानी गरिरहेका छौं, विशेष गरी माओवादी केन्द्रको आन्तरिक राजनैतिक जीवन र अहिले समसामयिक राजनीतिमा देखिएका विभिन्न विषयमा हामी उहाँसँग कुराकानी गरिरहेका छौं। अब सरकारको नेतृत्व फुस्केसँगै यहाँहरू सँग अर्को एउटा महत्वपूर्ण जिम्मेवारी आइलागेको छ, प्रमुख प्रतिपक्षी दलको हिसाबमा यहाँहरू अहिले संसदमा हुनुहुन्छ र संसदमा प्रमुख प्रतिपक्षी दललाई एउटा महत्वका साथ पनि हेरिन्छ, सरकारलाई खबरदारी गर्नका लागि। प्रमुख प्रतिपक्षी दलको हिसाबमा यहाँहरू कसरी अगाडि बढ्नुहुन्छ? जन अपेक्षा अब अनुसार प्रमुख प्रतिपक्षी दलले चाहिँ सरकारलाई बारम्बार खबरदारी गर्नुपर्छ भन्ने मान्यता हो, तर प्रमुख प्रतिपक्षी दलको भूमिका पनि यसअघि त्यति प्रभावकारी नदेखिएका उदाहरणहरू हामीसँग छन्। यहाँहरूको भूमिका चाहिँ सदनमा कुन रूपमा अघि बढ्छ?
हामी चाहिँ कुनै ध्वंसात्मक वा एकदम इरिटेट हुने प्रकृतिको प्रतिपक्षी होइन कि, रचनात्मक रूपमा चाहिँ देशका मुद्दाहरू उठाउने र जनतालाई देशका मुद्दाहरूको बारेमा सचेत बनाउने र सरकारलाई सकारात्मक उद्देश्य राखेर राम्रो कामको निम्ति खबरदारी गर्ने र अरू प्रतिपक्षसँग पनि सहकार्य गर्ने, पूर्वाग्रह राखेर होइन कि सत्ता पक्षमा रहेकाहरूसँग पनि देशका मूलभूत साझा मुद्दाहरूमा कहीँ न कहीँ चाहिँ सहकार गर्ने प्रक्रियाले हामी अगाडि बढ्छौँ। र हाम्रो निम्ति यो अहि त यहाँले भन्नुभएको पार्टी पुननिर्माणको प्रसङ्गमा मैले भने जस्तै एउटा रचनात्मक रूपमा प्रस्तुत हुने प्रतिपक्षको अवसरको रूपमा पनि हामीले यसलाई लिएका छौँ।
अब यो बीचमा पार्टी एकताका विषय पनि अगाडि आएका छन्, एकीकृत समाजवादी संघको एकता, अब यसमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रस्ताव पनि गरिसक्नु भएको छ, अब पार्टी एक भए म प्रधानमन्त्री प्रचण्डलाई बनाउँछु त्यो समर्थन गर्छु भनेर दिनुभएको अभिव्यक्ति संचार माध्यममा हामीले हेरेका छौं। पार्टी एकताको सन्दर्भमा अन्य पार्टीहरूको एकता संघको एकताको सन्दर्भमा पछिल्ला गृह कार्यहरू केही भएका छन् कि मीडिया
दुईटा पक्ष यो पहिलो कुरा त हामीले जुन यो सरकार एउटा समीकरणबाट अर्को भाषामा गठबन्धनबाट अर्को गठबन्धनमा प्रवेश गर्ने उद्देश्य नै भविष्यमा नेपालका वामपन्थीहरू एक ठाउँमा हुँ भन्ने पवित्र उद्देश्य हाम्रो थियो र हामीले त्यो प्रयत्न गरेर नै नेपाली कंग्रेसले सरकारबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई हट्नुहोस् भन्नुभएकै थिएन। उहाँले किन चाहिँ बिस्किनुभयो, हामी त पुरै समर्थन गर्छौँ भन्दा भन्दै केपिजीसँग केपिजीकै प्रस्तावमा हामीले चाहिँ ल नयाँ ढङ्गले जाउँ भनेर अगाडि बढ्नको निम्ति यो गठबन्धन सुरुवात गरेका थियौँ तत्कालीन त्यो गठबन्धन। तर अब दुर्भाग्य केपीजीले यो विषयमा सम्भवतः प्रचण्डलाई झुक्क्याउनु भएको रहेछ, गठबन्धन तोडेर आफू आउनको निम्ति यो कुरा गर्नुभएको रहेछ, जुन आफू आउने कुरा पनि सहज स्वाभाविक वामपन्थीकै तरिकाद्वारा उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। यो सुन्दाखेरि काङ्ग्रेसका साथीहरू पनि अन्यथा मान्नुपर्ने केही कारण छैन, किनभने हामी फरक फरक विषय मिलेका छौँ, मिलेर आएको हिजो नेकपा भएको हुँदाखेरि फेरि नेकपा बनाऊ भन्ने उद्देश्यले जाँदा राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले सुरुवात गरेको त्यो अध्यायले अब एमालेको अहिलेको नेतृत्वसँग तत्काल पार्टी एकताको सम्भावना कम छ र पनि हामी उठाइरहन्छौँ। हामी चाहिँ एकपटक फेरि नेपालका वामपन्थीहरू सुशासन समृद्धि सामाजिक न्याय हुँदै समाजवादको बाटोमा पुग्यो भने एक ठाउँमा आएर त्यो अभियानको नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा वैचारिक बहस चलाउन चाहन्छौँ। स्वयं एमालेभित्रका साथीहरूसँग पनि हाम्रो चाहिँ यो आफ्नो प्रस्ताव जारी छ। अब उहाँहरू तयार हुनुभयो भने चुप लाएर बस्नेछ भन्दा अरू पक्षहरूसित पनि हामीले कुराकानी गर्छौँ। अरू पक्षहरूसँग जस्तो पूर्व माओवादीहरू जो टुटफुट विभाजनबाट बाहिर हुनुभयो उहाँहरूसँग पनि हामी कुरा गर्छौँ। अहिले तपाईँले भन्नुभयो माधवजीहरूसँग पनि कुरा गर्छौँ, अरू व्यक्तित्वहरूसँग पनि कुराकानी गरेर अलिकति फरक धारको वामपन्थी आन्दोलन जसले अब रचनात्मक रूपमा संविधानमा उल्लेख भएको समाजवादी बाटोमा अगाडि बढ्नको निम्ति एउटा वैचारिक ग्राउन्ड सङ्गठनात्मक ग्राउन्ड र एउटा चाहिँ अभियानको नेतृत्व गर्ने एउटा शक्तिशाली चाहिँ एउटा पार्टी बनोस् भन्ने उद्देश्यले नै हामीले त प्रयत्न गर्छ। अब कोसँग कुरा हुन्छ भविष्यको कुरा हो, माधवजीले चाहिँ राख्नुभएको कुरा यहाँले राख्नुभयो सकारात्मक रूपमा लिन्छौँ त्यसलाई, उहाँसँग पनि हाम्रो प्रस्ताव छँदैछ र अरू चाहिँ जस्तो माओवादीबाट छुट्टिनुभएका विप्लवजीहरू बाबुराम पनि हाम्रो प्रस्ताव छँदैछ, कुराकानी हामी अगाडि बढाएका छौँ। अब को को तयार हुनुहुन्छ उहाँहरूको कुरा हो, तर हाम्रो अपिल रहनेछ नेपालका वामपन्थीहरू फेरि एकपटक नयाँ सिराबाट अगाडि बढ्न आवश्यक छ र चुनावबाट आएका चाहिँ संसारका कतिपय पार्टीहरू कमजोर बनेका छन् र त्यसको पनि दृष्टान्त हामीले ग्रहण गर्दै भविष्यमा चाहिँ अगाडि बढ्नको निम्ति कमसेकम सहकार्य गरेर सहकार्य गर्ने कुरा पार्टी एकतासम्म सम्भव भयो भने पनि ठिक छैन भने कमसेकम मोर्चा बनाएर कार्यकर्ता गरेर अगाडि बढाउँ भन्ने कुरामा हाम्रो प्रस्ताव रहिरहन्छ।
अब राजनीतिमा अपेक्षा गरेका र अपेक्षा नगरेका विषयहरू राजनीतिमा आइरहन्छन्, उतार चढावहरू भइरहेछन्। अब यहाँले पनि उल्लेख गर्नुभयो एमालेसँगको गठबन्धनमा भएका विभिन्न प्रसंगहरू। अब अहिले जुन खालको गठबन्धन छ दुई ठूला पार्टी एमाले र कांग्रेस, अब त्यो सहमति उनीहरूको बीचको सहमति अनुसार शुरूमा एमाले अध्यक्षले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसका सभापतिले चाहिँ सरकारको नेतृत्व गर्ने जुन खालको सहमति भएको छ, अब सिधा अपेक्षा गरे अनुसार सिधा लाइनमा अगाडि बढ्ला यो राजनीति अहिलेको राजनीति?
अब यो अहिले नै धेरै चाहिँ आलोचना भन्दा पनि शुभकामना छ उहाँहरूलाई, तर अब नेपालको पृष्ठभूमिमा संसारभरिको त मैले भन्ने गर्दिनँ, नेपालको पृष्ठभूमिमा दुईटा ठूला दल जो चाहिँ विचार धरातलको हिसाबले निकै अपोजिट हुन् त्यो दुईटा ठूला दलको सरकार बनेको छ। उहाँहरूको शैली तरिका कतिसम्म मिल्छ, अब लगत्तै चाहिँ मिसन 84 भन्ने चलन पनि छ, चुनाव अब आउने निकट त छैन तर आउने सम्भावना पनि छ, उपचुनावको प्रसङ्गहरू पनि छन्, यी सबैसम्म पुग्दाखेरि के हुन्छ भन्न सकिँदैन। तर विचारको हिसाबले शैलीको हिसाबले धरातलको हिसाबले निकै भिन्न चाहिँ अपोजिट दृष्टिकोण भएकाहरूको चाहिँ समीकरण सम्भवतः लामो समयसम्म जान्छ जस्तो मलाई लाग्दैन, अब लैजानको निम्ति शुभकामना छ।
हस् देवेन्द्र पौडेलजी, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो,
धेरै धेरै धन्यवाद छ, केही भनाइहरू राख्ने अवसर दिनुभएकोमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हजुर धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल, विशेष गरी माओवादी केन्द्रको आन्तरिक राजनीति एउटा प्रतिपक्षी दलको हिसाबमा अहिलेको सत्ता समीकरणलाई कसरी प्रतिपक्षी दलले प्रमुख प्रतिपक्षी दलले हेरिरहेको छ लगायतका सन्दर्भमा केन्द्रित रहेर हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापा र शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।